بسم اللہ الرحمن الرحیم. پچھلی دفعہ ہم سورہ حج 22 سورت کے 51 آیات کر چکے تھے اور یہ 17 پارہ چل رہا ہے. انشاءاللہ آج ہم سورہ حج ختم کرنے کی کوشش کریں گے, اس کے ساتھ ہی 17 پارہ بھی انشاءاللہ ختم ہو جائے گا. یہ جو پہلی آیت ہے اس میں ایک خاص بات کا خیال رکھنا ہے کہ قرآن کا پیوریٹی آف ریویلیشن کے بارے میں بات ہے, یعنی قرآن کی جو وحی ہوئی ہے اس میں کسی قسم کا پولیوشن یا کسی قسم کی ملاوٹ نہیں ہے. ان 3-4 آیات سے جو ہے وہ بات کا ثبوت ملتا ہے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. وما ارسلنا من قبلک من رسول ولا نبی الا اذا تمنا القى الشیطان فی امنیتی ہے, یعنی ہم نے آپ سے پہلے کوئی رسول اور نبی نہیں بھیجا, مگر جب کبھی اس نبی نے کوئی خواہش کی, کوئی تمنا کی, تو شیطان نے ان کی خواہشوں میں وسوسے ڈالے, نبیوں کی خواہشوں میں بھی وسوسے ڈالے. تو اللہ تعالیٰ نے کیا کیا نبیوں اور رسولوں کے ساتھ, فَيَنْسَخُ اللَّهُ مَا يُلْقِي الشَّيْطَانُ, تو شیطان نے جو وسوسے ڈالے تھے اللہ تعالیٰ نے اس کو مٹا دیا. بات کلیئر ہو گئی, وسوسے نہیں رہے, وسوسے مٹا دیا. ثم یحکم اللہ آیاتہ, اس کے بعد اللہ تعالیٰ نے اپنی آیات کو مستحکم کیا, فرم کیا. وہی جو قلب پہ اتری تھی وہ پکی ہو گئی. اب اس میں کوئی شیطانی وسوسہ ملاوا نہیں ہے کیونکہ اللہ تعالیٰ اس کو مٹا دیے. اب یہاں آپ کو ایک بات یہ ملتی ہے کہ انشاءاللہ ابراہیم علیہ السلام کی بات آگے آ رہی ہے کہ ابراہیم علیہ السلام کو جو ہے شیطان رسول تھے ابراہیم علیہ السلام, ان کو 3 وقت کوشش کی بھٹکانے کی, مطلب اپنے اسماعیل علیہ السلام کی قربانی سے, لیکن ان کو بھٹکا نہیں سکا. قرآنی ثبوت یہ مل جاتا ہے, انشاءاللہ وہ بعد میں بھی ڈسکس کریں گے. واللہ علیم حکیم, اور بے شک اللہ تعالیٰ علم رکھنے والا ہے. حکیم ہے, یہ ہے کاف میم کے مادے میں. حکمت کا مطلب یہ ہے کہ وزڈم ہے اللہ تعالیٰ میں, دانائی ہے, اور پھر وہ دانائی کے بنیاد پہ فیصلہ کرتا ہے, اور وہ فیصلے میں استحکام ہے, فرمنس ہے, کوئی ہلا نہیں سکتا وہ فیصلے. تو اب یہاں یہ بات آ رہی ہے کہ یہ قرآن کا جو ریویلیشن ہے ایسے اللہ تعالیٰ کی طرف سے ہوا ہے جو علیم بھی ہے اور حکیم بھی ہے. یہ فیصلہ جو ہے وزڈم کے بیسس پہ ہوا ہے وحی کا, اور اس میں استحکام فرمنس ہے, اس کو کوئی بدل نہیں سکتا. وحی کو 1450 سال گزر گئے, اللہ کے فضل سے ایک حرف کی جو ہے تبدیلی نہیں ہوئی قرآن میں. لیجلا ما یلقی الشیطان فتنۃ للذین فی قلوبہم مرض والخاصیۃ قلوبہم, یہ اس لیے بتایا جا رہا ہے کہ یہ جو شیطان جو وسوسے ڈالتا ہے اس کو ان لوگوں کے لیے فتنہ بنائے, آزمائش بنائے اللہ تعالیٰ جن کے دلوں میں مرض ہے. دلوں کا مرض کیا ہوتا ہے؟ کفر ہے, شرک ہے, نفاق ہے, اور جن کے دل سخت ہیں ایمان کو ابزارب نہیں کر سکتے, ایمان کو جذب نہیں کر سکتے. دیکھیے بات سمجھنے کی ہے, دل و دماغ ہمارا جو ہے پورس ہے, وہ کوئی بھی میڈیکل ڈاکٹر سے پوچھیے, پوروسٹی ہے اس میں. تو مثال پورس پتھر کی بھی دی گئی. تو یہاں یہ ہے کہ ان کے دل سخت ہو گئے ہیں, اسی لیے یہ کوئی چیز ابزارب نہیں کر سکتے. دل تو پورس ہے, بلڈ لیتا پھینکتا, پوروسٹی ہے بول کے بلڈ کا جو ہے فنکشن ہوتا, ورنہ پھر کیسا ہو سکتا تھا؟ ایک سائنٹیفک فیکٹ ہے. تو یہاں یہ بات بتائی جا رہی ہے کہ یہ شیطان جو وسوسے ڈالتا ہے اللہ تعالیٰ ان وسوسوں کو کن کے لیے فتنہ بناتے ہیں, کن کے لیے آزمائش بناتے ہیں؟ ان لوگوں کے لیے جن کے دلوں میں مرض ہے کفر کا, نفاق کا, شرک کا, گناہ وغیرہ کا, اور جن کے دل سخت ہے اور کوئی ابزارب نہیں کرتے. وَإِنَّ لِلظَّالِمِينَ لَفِي شِقَاقٍ بَعِيدٍ, اور بے شک یہ جو ظالم ہیں, ناانصاف ہیں, قرآن اور حدیث کے خلاف جو کام کرتے ہیں, وہ اپنی مخالفت میں بہت دور نکل گئے ہیں. قرآن کو مانتے ہی نہیں, وہی نہیں مانتے, رسول اللہ صلی اللہ علیہ وسلم کو رسول نہیں مانتے. آج بھی آپ کو کئی لوگ ایسے ملیں گے, ہمارے لوگوں میں بھی ہیں بعض بیچارے, نام تو ہے مسلمانوں کے نام ہیں لیکن اس قسم کا عقیدہ یا تو ظاہر کر دیتے یا چھپے ہوئے ہیں. تو یہ جو ہے مخالفت میں بہت دور نکل گئے. تو اب اللہ تعالیٰ بتا رہے ہیں کہ یہ میں انفارمیشن تم کو اس لیے دے رہا ہوں, وَلِيَعْلَمَ الَّذِينَ أُوتُوا الْعِلْمَ إِنَّهُ الْحَقُّ مِن رَّبِّكَ, تاکہ وہ لوگ جن کو علم دیا گیا ہے وہ جان لیں کہ یہ قرآن آپ کے پالنے والے مالک کی طرف سے حق ہے. इसमें कोई झूठ मिला हुआ नहीं है, शैतानी वसवसे मिले हुए नहीं है, ये इल्म वाले जान ले, क्योंकि झगड़ा पूरा इल्म का है ना। यहाँ भाई साइंटिस्ट इतना बड़ा होता, सारी कायनात नोट कर रहा, लेकिन अल्लाह को नहीं मान रहा। अब उसकी खदर इसलिए हो रही इल्म की वजह से, हालांकि वो इल्म अल्लाह ताला ही का दिया हुआ है। तो ये इल्म वाले ये जान लें कि ये जो वही हुई है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर या किसी भी नबी पर जो वही होती है, उसमें शैतान के वसवसों का दखल नहीं होता। फयूमिनु बिही, ताकि वो कुरान पे ईमान ला लें, वो तुखबिता लहू खुलूबुहुम, और ताकि उनके दिल आजिज हो जाए, झुक जाए अल्लाह ताला के सामने, हम्बल हो जाए, सरेंडर हो जाए कि भाई ये अल्लाह ताला का कलाम है। अब देखिए बात ये है कि अल्लाह के कलाम को अल्लाह के घर में बैठ के जो है हम समझने की कोशिश कर रहे हैं, अल्लाह हमारी नीयतें ऐसी कर दें कि हम उस पर अमल करने पे जो है हमको मजबूर कर दे और कबूल करे अमल। तो इल्म वाले ये समझ लें कि ये उनके इल्म वाले ये समझ लें कि ये हक है, और फिर उस पर ईमान लाए, अमन में आ जाए, और उनके दिल जो है आजिज हो जाए, झुक जाए अल्लाह ताला के सामने। इन्नल्लाहा हादिल लजीना आमनू इला सिरातिल मुस्तकीम, बेशक अल्लाह ताला वो लोग जो ईमान लाते हैं उनको रास्ता दिखाता है, सीधा रास्ता। कौन सा? जन्नत का रास्ता। इससे पहले भी बात आई है, मुस्तकीम का मतलब सीधा होता है। यूक्लिडियन ज्योमेट्री हम जो पढ़ते हैं तो उसमें एक बात हम ये पढ़ चुके हैं कि द शॉर्टेस्ट डिस्टेंस बिटवीन टू पॉइंट्स इज अ स्ट्रेट लाइन। तो ये कुरान इससे शॉर्टकट टू जन्नत, स्ट्रेट लाइन है, इसमें कर्व्स नहीं है, इधर उधर जाके जन्नत को जाना है। तो अल्लाह ताला ईमान जो ईमान लाते हैं उनको ऐसे रास्ते पे डालते हैं जो जन्नत के लिए शॉर्टकट है। अब ये हम ये जो चार आयत पढ़े उसकी समरी ये मालूम होती है कि शयातीन हर इंसान को गुमराह करने की कोशिश, शैतान हर इंसान को गुमराह करने की कोशिश करता है। इब्राहिम अलैहिस्सलाम के साथ भी कोशिश की मगर वो गुमराह नहीं हुए। नबियों और रसूलों के साथ अल्लाह ताला इन वसवसों को मिटा देते हैं, यानी वही प्योर होती है, वही में शैतान का वसवसा मिक्स नहीं होता। अगर कोई एतराज करता है, वो वही ना कुरान नाजिल होने के जमाने में भी इस किस्म की बातें हुई हैं, बल्कि एक मुकाम पे तो ये कहा गया है कि शयातीन का तो ये मामला है कि वो कुरान को सुनने से भी दूर कर दिए गए, सुनने से भी। सूरह शोरा में बात आ रही है, समझ लो सूरह शोरा की 212वीं आयत है कि ये लोग सुनने से भी माजूल कर दिए हैं। तो इसीलिए एक बात समझ में आती कि थोड़ी सी आवाज से कुरान पढ़ो आप, ताकि शैतान नजदीक ना है, लेकिन ये कि बाजू वाले को डिस्टर्ब ना हो कि भाई वो नमाज पढ़ रहा है, आप इतनी जोर से पढ़ रहे हैं कि उसके नमाज के सुरों में जो है डिस्टर्बेंस हो रहा, वैसा नहीं, ये कि आपको अपने को सुनने में आए। तो ये मालूम हुआ कि ये वही प्योर होती है। शैतान के वसवसे इन लोगों के लिए आजमाइश बन जाते हैं जिनके दिलों में मर्ज हैं और जिनके दिल सख्त हैं, उनके लिए शैतान के वसवसे जो है आजमाइश। और शैतान ख्वाहिशों में वसवसे डालता है, गलत ख्वाहिशें जो है डाल के जो है वसवसे डालता है अल्लाह ताला के अहकाम के खिलाफ। वला यज़ालुल लज़ीना कफ़रू फ़ी मिरयतिम मिन्हु, और वो लोग जो कुफर करते हैं इस कुरान में शक करने से कभी नहीं रुकेंगे, कि इनको हमेशा शक रहेगा कि भाई अल्लाह का कलाम है क्या। पहले तो अल्लाह को मानते नहीं मानते वो प्रॉब्लम है, क्योंकि कुफर करने वाले हैं, ये तो अल्लाह को मानते नहीं है, इस किस्म की कौम है ये। और जब मानते नहीं है तो फिर ये शक है कि ये बात सही है या गलत है। तो आज तो आप वेरीफाइबल बात है, सूरह अंबिया की 30th और 104th आयत में हम बिग बैंग थ्योरी और ऑसिलेटिंग यूनिवर्स की थ्योरी जो है हम इसको प्रिंसिपल बोल रहे हैं, क्योंकि कुरान में जो है इसकी तस्दीक कर दी गई कि ऐसा है। अब आप डिस्कवर करें, 40-50 साल पहले डिस्कवर करें, 1450 बरस पहले ये जो बात आ गई थी, लेकिन फिर भी ये लोग जो कुफर करते हैं ये इसमें शक करने से जो है रुकेंगे नहीं, यानी कब तक नहीं रुकेंगे, हत्ता याती हम उस साहत बख्तन, यहां तक कि उन पे जो है क़यामत की घड़ी एकदम आ जाए, कलमहिल बसर औ हुआ अखरब, यानी क़यामत की घड़ी कैसी होगी कि पलक झपकना या उससे भी जल्द। अब साइंटिस्ट उसको कैसा जो है फाइंड आउट करें, कंप्यूटराइज पूरा डेटा फीड करके यूनिवर्स कोलैप्स कितने देर में होंगी मालूम करने गए तो मालूम हुआ कि 1 / 1 / 43 ऑफ ए सेकेंड। अब आम आदमी को समझाने के लिए बख्ता बख्ततन का मतलब आया कि सडनली, یعنی جب تک یہ ایمان نہیں لائیں گے. اور یاتیہم عذاب عظیم عذاب یوم نخیم, یا ان کے پاس ایک سخت تباہی کے دن کا جو ہے عذاب آ جائے جب تک یہ ایمان نہیں لائیں. جب عذاب دیکھیں گے تو جب ایمان لائیں. دیکھیں اس کی مثال قرآنی مثال ہے, فرعون کی مثال ہے, جو ڈوبنے لگا بولا میں بنی اسرائیل کے الہ پہ ایمان لایا, بولا عذاب جب دیکھا تو جب ایمان لایا. یونس علیہ السلام کی قوم جب عذاب دیکھ لی تو پوری قوم کی قوم ایمان لے آئی. تو یہاں یہ بات سمجھنا ہے کہ یہ لوگ جب تک عذاب نہیں دیکھیں گے ایمان نہیں لائیں گا, نہیں لائیں گے. الملک یوم ذل اللہ, اس دن حکومت اللہ تعالی کی ہوگی. اب تو ایک دکھاوے کے واسطے باس کو بادشاہ بنا دیے, باس کو پریزیڈنٹ بنا دیے, پرائم منسٹر بنا دیے, سب چل رہا, لیکن قیامت کے دن مالک یوم الدین, سورہ فاتحہ سے اس کی تصدیق بھی ہو جا رہی ہے, سپورٹ بھی مل رہا ہے کہ اس دن حکومت اللہ تعالیٰ کی ہوگی, کسی کی حکومت نہیں ہوگی. فیصلے کا جو دن ہوگا, یہ کم بینہم, ان کے آپس میں فیصلے ہوں گے. یا دنیا بھر کے ہنگامے کرتے, یہ صحیح ہے یہ غلط ہے, اس کی جائیداد اس کی جائیداد, وہ سب جو ہے فیصلے وہاں ہوں گے. فالذین آمنوا وعملوا الصالحات فی جنات النعیم, تو وہ لوگ جو ایمان لائے اور عمل صالح کریں وہ بہترین باغات میں ہوں گے, جنت میں ہوں گے. اب یہ ہم پڑھ کے چلے جاتے, جو لوگ ایمان لائے اور عمل صالح کریں, ایمان لانا اور عمل صالح کرنا کیا ہے؟ کہ بھائی ہمارے جو آئٹمز ہیں ایمان کے, اللہ پہ ایمان لانا, رسولوں پہ ایمان لانا, کتابوں پہ ایمان لانا, فرشتوں پہ ایمان لانا, مرنے کے بعد جی اٹھنے, حساب کتاب پہ ایمان لانا, تقدیر پہ ایمان لانا, یہ ایمان لا لیا. الذین آمنوا, یہ لوگ ایمان لا لیے. عمل صالح کیا ہے؟ کہ قرآن پہ ویسے ہی عمل کرے جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا. میری اپنی مرضی سے عمل نہیں ہوگا. دیکھیں نماز پڑھیں گے ہم ویسی پڑھیں گے جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا. انٹرپریٹیشنل ڈفرینسز تھوڑے ہو جائیں گے چار اماموں کے, دیٹس اے ڈفرنٹ تھنگ آل ٹوگیدر, لیکن بنیادی چیز تو نماز کی وہی باقی رہے گی. زکات دیں گے ہم ایسی دیں گے جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا. تو عمل صالح, جو وہ لوگ جو ایمان لائے اور قرآن پہ ویسے ہی عمل کیے جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا, تو ان کو بہترین باغات ہوں گے. والذین کفروا وکذبوا بآیاتنا اولئک لهم عذاب مہین, اور وہ لوگ جو کفر کریں, الذین آمنوا کا اپوزٹ کیا ہے؟ انکار کرنا. وہ عمل الصالحات, عمل کرنے کا اپوزٹ کیا ہے؟ کذبوا, عمل نہیں کرنا. قرآن سے ایک ایسا ثابت ہے, سورہ منافقون میں پہلے بات آ گئی ہے کہ یہ منافق آپ سے کہتے ہیں کہ اللہ, یہ آپ اللہ کے رسول ہیں. اللہ تعالیٰ جانتا ہے کہ آپ اللہ کے رسول ہیں, یہ منافق جھوٹے ہیں, یہ دل سے نہیں بول رہے ہیں. تو کذاب کون ہوتا ہے؟ جو دل سے کسی بات کی تصدیق نہیں کرتا, ایمان نہیں رہتا دل میں. پھر ارایت الذی یکذب بالدین, وہاں دیکھے کہ آپ نے دیکھا جو دین کو جھٹلاتا ہے, تو وہاں بتایا کہ کوئی عمل ہی نہیں کرتا, نہ یتیم کو کھانا کھلاتا اور فقیر کو جو ہے دھکے مارتا ہے, دکھا نماز سے ہیڈ لیس ہے, بالکل لاپرواہ ہے, دکھاوے کی نماز پڑھتا ہے, چھوٹی چھوٹی چیزیں برتنے کے لیے نہیں دیتا ہے. تو الذین آمنوا کا اپوزٹ کیا ہے؟ والذین کفروا. اور عمل الصالحات کا اپوزٹ کیا ہے؟ کذاب, جھوٹا ہے. یہ معلوم ہوا کہ وہ لوگ جو کفر کرتے ہیں, انکار کرتے ہیں تمام چیزوں کا, اور کوئی عمل نہیں کرتے, ایمان نہیں لاتے, بھی آیات نا ہماری آیتوں میں, تو اولئک لہم عذاب مہین, ان کے لیے جو ہے ذلیل کرنے والا بے عزتی کا عذاب ہے. ابھی دوزخ میں جانا, مار کھانا, لوہے کے کوڑے کھانا, کیا کیا نہیں تکالیف ہیں. یا معمولی چیز ہم نہیں سہ سکتے, ایک بھاپ اگر لگ جائے تو جو ہے حالت تباہ ہو جاتی ہے 100 ڈگری سینٹی گریڈ پہ. تو دوزخ کا ٹیمپریچر کا تو بتایا گیا کہ اس کا جو فیول ہوگا, ایندھن ہوگا, وہ انسان اور پتھر ہوں گے. میں بنیادی طور پہ جیولوجسٹ ہوں, ہائی ٹیمپریچر پہ وہ زیادہ کام کیا ہوں میں, یعنی کئی منرلز ہیں جو 1600-1800 ڈگری سینٹی گریڈ پہ پگھلتے نہیں, 100 ڈگریز برداشت نہیں کر سکتے آپ سٹیم کی. تو 1800-2000 ڈگریز کتنے تھاؤزینڈ ڈگریز ہیں نہیں معلوم, کیا برداشت کریں گے؟ بلیک ہولز میں کیا ٹیمپریچر ہے کیا معلوم ہوگا. تو ان کو جو ہے بہت ذلیل کرنے والا عذاب ہوگا. والذین ہاجروا فی سبیل اللہ ثم قتلوا او ماتوا لیرزقنہم اللہ رزقا حسنا ان اللہ لہو الخیر الرازقین, اور وہ لوگ جو اللہ کی راہ میں ہجرت کرتے ہیں, اللہ کی خاطر اپنے گھروں کو چھوڑ دیں. مکہ معظمہ سے جو نکلے تھے ان مدینہ پہنچے, ان کو مہاجرین بولتے ہیں, اور مہاجرین کو جو ہیلپ کرے ان کو انصار, نصر, مدد کرنے والے بولتے ہیں. آپ سوچ کے دیکھیے, اللہ کے لیے گھر کو چھوڑنا, हमारे पास कोई अगर मेहमान आ जाए, अपने पलंग को अगर छोड़ना पड़ा, अपने कमरे को छोड़ना पड़ा, तो रात भर नींद नहीं आती। ये अल्लाह की खातिर ये लोग अपनी जायदाद छोड़े, बास तो बीवी बच्चों को छोड़े, बास शौहर को छोड़े, बच्चों को छोड़े, हिजरत करके निकल गए अल्लाह। तो इनके लिए खुशखबरी मालूम हो रही है कि अगर ये मारे गए वहां, अगर उनको कोई कत्ल कर दिया या नॉर्मल डेथ हुई, तो अल्लाह ताला इनको बेहतरीन रिस्क देगा अपने पास से, और बेशक अल्लाह ताला रिस्क देने वालों में सबसे बेहतरीन है। तो अब सूरह आले इमरान की 169 आयत में कहा गया है कि वो लोग जो अल्लाह की राह में शहीद होते हैं उनको मुर्दा मत कहो, ये हमारे पास जिंदा हैं, ये हमारे पास से रिस्क पाते हैं। तो मालूम हुआ कि हयात के लिए रिस्क जरूरी है, तो काहे की परेशानी, जब तक हयात है रिस्क है। तो एक हदीस जिसका मेरे को रेफरेंस नहीं मिला, किसी की तकरीर में सुना था मैं, तो हदीस खुदसी है कि अल्लाह ताला फरमाता है कि इंसान भी एक अजीब चीज है कि मैंने रिस्क का जिम्मा अपने ऊपर लिया है और ये रिस्क के लिए परेशान फिरता है, और मैंने इसको इबादत का हुक्म दिया है और ये इबादत से बेफिक्र है, मेरी गुलामी से बिल्कुल बेफिक्र है। ये हम लोगों का तरीका है। तो ये अल्लाह ताला फिर उसके बाद में फरमा रहे हैं लियुदखिलन्नहुम मुदखिलन यरजूनहु, और यकीनन हम उसको दाखिल करेंगे ऐसा दाखिला जिसको वो पसंद करेगा, यानी वो बिल्कुल पसंद करेगा, ऐसी जगह यानी जन्नत में दाखिल करेंगे। वो इन्नल्लाहा लअलीमुन हलीम, और बेशक अल्लाह ताला इल्म रखने वाले हैं, हलीम भी हैं। हलीम का मतलब क्या होता है? हलीम का मतलब एक ऐसी जात जो सजा दे सकती है उसके बावजूद दरगुजर करती, बोले जाओ थोड़ा ढील दो ठीक हो जाएंगे। फिर मैं मिसाल अक्सर देता हूँ, एक छोटा बच्चा है आके कान में काड़ी कर रहा, जो आप देखे बच्चा एक मारे तो गिरता जाके होते थे, बच्चा है कभी भी सुधर जाएगा, उसको टाइम दे रहे हैं आप, मोहलत दे रहे हैं। तो अल्लाह ताला हमको मोहलत दे रहे हैं, मौत तक मोहलत दे रहे हैं, अजाब देखने तक मोहलत दे रहे हैं कि इससे पहले तुम ईमान ला लो जो है अमले साले करना शुरू करो। जालिका, ये ऐसा होगा। वह मन आखिबा भी मिसली माँ उखीबा उखीबा भी सुम्मा बुगिया अलैहि लयंसुरन्नहुल्लाह इन्नल्लाहा लगफूरुन लअफून गफूर। और जो बदला ले, यानी बराबर का बदला ले, किसी पे कुछ ज्यादती हुई, वो ज्यादती की वजह से वो बदला लिया, तो बदला लेने की वजह से उस पर ज्यादती मत करो। अगर बदला लेने की वजह से उस पर अगर कोई ज्यादती करेंगे तो यकीनन अल्लाह ताला उसकी मदद करेंगे, और बेशक अल्लाह ताला गुनाहों को माफ करने वाले हैं, गुनाहों को से बचाने वाले हैं, और फिर उसके बाद में जो है गुनाहों की सजा से बचाने वाले। लेकिन यहाँ बैकग्राउंड जो समझ में आता वही है कि मक्के मौजमा में मक्के के मुशरिक और काफिर मुसलमानों को इतना मजबूर कर दिए थे कि उनको हिजरत करना पड़ा, ऊपर हिजरत की बात आ गई, छोड़ के मदीने मुनव्वरा आना पड़ा। अब मदीने मुनव्वरा आने के बाद अगर ये मुसलमानों की हुकूमत कायम हो गई और ये मक्के के मुशरिक और काफिरों से अगर वो बदला ले रहे हैं तो बदला जायज, बिल्कुल जायज बदला है। अब ये बदला ले रहे हैं बोल के उनपे और आप ज्यादती कर रहे हैं, तो बोल रहे लयंसुरन्नहु, आई विल डेफिनेटली हेल्प देम। ये जो कंस्ट्रक्शन है लयंसुरन्नहु, ही विल डेफिनेटली हेल्प देम, इन लोगों को जो है मदद करेगा जो बदला इसलिए ले रहे हैं कि इन पर ज्यादती हुई थी, और वो बदले की वजह से फिर इन लोगों पर ज्यादती कर रहे हैं, तो मैं जो है इनकी मदद करूंगा। और मैं अफू हूं, अफू का मतलब क्या होता, मिटा देना। किसी से कोई गुनाह हुआ, वो तौबा किया, इरादा किया कि भाई अब सीधे रास्ते पे आ जाऊंगा, ये नहीं करूंगा, और फिर सीधे रास्ते पे भी आ गया तो पिछले गुनाह उसके माफ कर दिए, मिटा दिए, स्लेट पे लिखे हुए नहीं है, मिटा दिए। गफूर क्या है, उसको सजा से बचा लिया। देखिए यहां थोड़ा इंटरप्रिटेशनल डिफरेंस है, वो साहब आज नहीं आए हैं, उनसे कुछ बात हुई थी इस सिलसिले में। गफूर में जो लफ्ज है अल गिफारतु, औरतें वो कपड़ा बांधती थी अरब में कि सर का, सर के बालों पे जो तेल था वो ओढ़नी को ना लगे, उसको अल गिफारतु बोलते थे। और फौजी जो है वो लोहे की जाली पहनते थे कि तलवार और भाले की मार ना लगे, उसको भी अल गिफारतु बोलते थे। तो गफरा का जो रूट है उसमें बचाने का सेंस आता, इधर माफ कर दिया गुना, उधर सजा से भी बचा लिया। वफ़ुअन्ना वग़फ़िर लना वरहमना, कोई आए पहली दफा बैठे यहां सुने अल्लाह ताला की मग़फ़िरत के बारे में, तो बोले इंशाल्लाह अब कोई गलत काम नहीं होगा। तो उनकी दुआ यही रहेगी कि या अल्लाह पिछले गुनाहों को पहले मिटा दीजिए, वफ़ुअन्ना, आने वाले गुनाहों से बचा लीजिए, वख़्फ़िर लना, ये खाली काफी नहीं है, वरहमना, हम पे मदद कीजिए और रहमत नाजिल फरमाइए। हम कैसे के फंसुरना अल कौमिल काफिरी, कि हम जो है काफिरीन के कौम पे जो है हमको फतेह दीजिए, किस तरीके से हम नमूना बन के इस्लाम उनके सामने पेश करें और वो इस्लाम को एक्सेप्ट करें। तो यहां ये बात समझना है कि गुनाहों से बचने के लिए भी मगफिरत की बात आ रही, गुनाहों के सजा से बचने के लिए मगफिरत की बात आ रही। प्रिवेंशन एंड क्योर, गुनाह से बचना प्रिवेंशन है, गुनाह की सजा से बचना क्योर है, दोनों के लिए दुआ है। अब यह है कि आउजु बिल्लाहि मिनश्शैतानिर रजीम, आउजु जो बात आ रही है, आपके पनाह में आता हूं मैं शैतान के वसवसों से, या फलाने गुनाह से पनाह मांगता हूं, तो ये पनाह की गफूर जो है अस्माउल हुस्ना में है, उसमें ये दोनों सेंस आते हैं। तो ये बात याद रखना है कि वो गुनाहों से, और कौन बचाएगा साहब गुनाहों से, गुनाहों की सजा को माफ करने वाला भी अल्लाह ताला है, गुनाहों से बचाने वाला भी अल्लाह ताला है। कौन बचाए और कौन बचा सकता है हमको गुनाहों से, अल्लाह ताला ही बचाना, हिदायत उसी के हाथ में है, गुमराही उसी के हाथ में, हर चीज उसके हाथ में है। और फिर कहा कि जाली का, ये इसलिए है इन्हें कुदरत अल्लाह ताला अपनी बता रहे बता रहे हैं कि बी अल्लाह युलिजुल लैल फिन नहार, ये यानी अल्लाह ताला वही है, पहचानो अल्लाह ताला को पहचानने की कोशिश करो कि जो रात को दिन में दाखिल करता है वो युलिजुल नहार फिल लैल, और वो दिन को जो है रात में दाखिल करता है, वो अल्लाह समीउम बसीर, और अल्लाह ताला सुनता है देखता है। अब यहां देखिए, यानी एक 13,000 किलोमीटर का गोला है, जमीन रोटेट कर रही है, इक्वेटर पे अगर कोई आराम कुर्सी डाल के बैठा हुआ है तो उसकी स्पीड 1,666 किलोमीटर पर आवर है, पता ही नहीं चल रहा, हम भी तकरीबन वैसी स्पीड से जो है घूम रहे, पता ही नहीं चल रहा है, अल्लाह ताला की शान है। तो ये गोला घुमाते चले, इतने कुदरत वाला अल्लाह ताला है तो इनकी मदद नहीं कर सकेगा। ये मक्के के मुशरिक और काफिर जो जो है मुसलमानों को सताने की कोशिश कर रहे हैं, कि उनकी मदद नहीं करेगा ये, तो बता रहे हैं कि देखो मेरी कुदरत क्या है, मैं दिन को रात में, रात को दिन में दाखिल करता हूं, और मैं सुनने वाला हूं देखने वाला हूं। अब सुनने के लिए कान जरूरी नहीं है, देखने के लिए आंख जरूरी नहीं है, ये माइक्रोफोन सुन रहा है साउंड वेव्स, और कैमरा देख रहा है लाइट वेव्स। आज समझाना बहुत आसान हो गया इसको, ये साउंड वेव्स रिसीव करना रिकॉर्ड करना, लाइट वेव्स रिसीव करना रिकॉर्ड करना। अब हम वो जमाने में ये था भाई कान होना आंख होना बहुत जरूरी है, तो हम अल्लाह ताला के बारे में ऐसा इमेजिन करने की जरूरत ही नहीं है, क्योंकि हम इमेजिन कर ही नहीं सकते अल्लाह ताला, एक फाइनेट चीज, इन्फिनिट चीज को नहीं इमेजिन कर सकते। एक मच्छर बैठेगा जाके वहां कोने में मस्जिद के, पूरे मस्जिद का अहाता नहीं कर सकता, उन्हें इधर देखा तो उधर नहीं देख सकता, उधर देखा तो इधर नहीं देख सकता, बस जो कुरान में और हदीस में डिस्क्रिप्शन आए हैं अल्लाह ताला के, उसको मान लेना है कि भाई रगे जहां से करीब है तुम्हारे और तुम्हारे दिल के बीच में आ जाता है, जिधर भी पलटो उसका अटेंशन है, और तुम में से तीन बात नहीं करते वो चौथा होता है। जितने भी कुरान की आयतें और अहादीस आई हैं उनको मान लेना है। जालिका भी अन्नल्लाह हुवल हक, ये इसलिए है कि अल्लाह ताला वही है जो हक है, वो अन्ना मा यदूना मिन दूनी हुआ बातिल, और उसके अलावा जिन 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 चीजों को ये मखलूक में से जिसको पुकारते हैं वो बातिल है, झूठ है, और झूठ का तो वजूद ही नहीं है, झूठ का वजूद ही नहीं है। मैं आके यहां से आपको फौरन एक झूठ बोल दिया कि भाई स्टेट बैंक ऑफ इंडिया की जगह क्रिकेट फील्ड बना दिए कौन, इतनी बड़ी झूठ बोल दिया, लोग जाके देखे स्टेट बैंक ऑफ हैदराबाद अपनी जगह पे है, बिल्कुल कुछ भी नहीं हुआ। तो यानी ऐसी बात मैं आपके सामने बोल रहा हूं जिसका वजूद ही नहीं है। तो सिर्फ अल्लाह ताला हक है, और ये जो मखलूक को उठा के अल्लाह ताला के बराबर बताते हैं ये झूठ है, इसका कोई वजूद ही नहीं है। वो अन्नल्लाह हुवल अलीउल कबीर, और बेशक अल्लाह ताला बुलंद है, वेरी हाई, और कबीर है वेरी ग्रेट, बहुत बड़ा है, यानी मतलब ये सब में ज्यादा ऊंचा है, सब में ज्यादा बड़ा है। कान अल्लाह भी कुल्ली शहीन मोहित, हर चीज को घेरे हुए है, एक्सपेंडिंग यूनिवर्स है, 15 बिलियन ईयर से जो है फैलते चले जा रही है, बास गैलेक्सीज मोर देन हाफ द वेलोसिटी ऑफ लाइट पे फैल रहे हैं, 150,000 किलोमीटर पर सेकेंड की रफ्तार से कई गैलेक्सीज मूव होते चले जा रहे हैं, बिलियंस ऑफ ईयर्स, हर चीज को अल्लाह ताला घेरे हुए, इतने हाई हैं, इतने बड़े हैं, उनसे बड़ा कोई नहीं है, उनसे बुलंद, उनसे ऊंचा कोई नहीं है। अलम तरा अन्नल्लाह انزل من السماء ماء, کیا تم نے غور نہیں کیا کہ بے شک اللہ تعالیٰ نے آسمان سے بارش برسائی, تُسْبِحُ الْأَرْضَ مُخْضَرَّةً, پھر زمین کو اس بارش کے ذریعے ہرا بھرا کر دیا. بھئی تھوڑے دن پہلے جو سمر کا موسم چل رہا تھا تو کہیں ہریالی نہیں دکھتی تھی, سب سوکھے وہ ہو گئے تھے. بارش جیسے اللہ تعالیٰ بتائی برسائی, جرمینیشن آف سیڈز ہوا, ہر جگہ ہرا بھرا ہو گیا. یہ کس نے کیا؟ یہ بینج میں پورا جینیٹک پروگرام کس نے بنایا ہے؟ یہ جھاڑ کس نے اگائے ہیں؟ تو اللہ تعالیٰ اپنا تعارف کر رہے ہیں کہ یو ٹرائی ٹو ریکگنائز می, کہ میں ہی دن اور رات کو کی ہیر پھیر کرتا ہوں, میں ہی بارش برساتا ہوں, میں ہی جو ہے یہ جھاڑ نکالتا ہوں. ان اللہ لطیف خبیر, اور بے شک اللہ تعالیٰ لطیف ہے اور خبیر ہے. دیکھیں لطیف کا مطلب باریک بین, اندر کی چیزوں کو جاننے والا, خبیر خبر رکھنے والا. اب خبیر اور علیم میں کیا فرق ہے؟ تھوڑا سا یہ چیزیں ہم کو معلوم. دیکھیں علیم ہر چیز کا علم, خبیر کسی ایونٹ کا علم رکھنا, کسی حادثے کا علم رکھنا, اس کو خبیر بولتے ہیں, خبر رکھنے والا. یعنی بھائی اسٹیٹ بینک آف حیدرآباد کے پاس ایک سکوٹر اور کار کی ٹکر ہوگی, وہ حادثہ ہے, وہ ٹکر کی خبر رکھنا. اب یہ کتاب میں کیا کیا لکھا ہوا ہے, یہ علیم ہے, یہ حادثہ نہیں ہے. تو اللہ تعالیٰ جو ہے ایونٹس کے اندرونی ایونٹس کی تمام خبر رکھتے ہیں. پھر لطیف کے معنی اگر آپ سمجھیں تو دوسرے معنی لطیف کے, یہ باریک بین کے ایک معنی آتے ہیں, دوسرے معنی لطیف کے یہ آتے ہیں کہ چھپی ہوئی مہربانی کرنے والا ہے. جیسا میرا ہارٹ بیٹ ہو رہا ہے, بلڈ پمپ ہو رہا ہے, کسی کوئی بھی نہیں دیکھ رہا, میری سانس چل رہی ہے کوئی بھی نہیں دیکھ رہا ہے, میرا دماغ کام کر رہا ہے کوئی بھی نہیں دیکھ رہا ہے, چھپے ہوئے طریقے سے مہربانی ہو رہی. پانی ایواپوریٹ ہو رہا ہے سمندروں سے, بادل بن رہے ہیں, کوئی بھی نہیں دیکھ رہا. ظاہر رحمت کیا ہے؟ وہی پانی بارش بن کے برسا, اسی سے کھیت اگے, اسی سے پھل اگے, یہ ظاہر رحمت ہے. تو اللہ تعالیٰ کی چھپی ہوئی رحمت کس اسم میں آئے گی؟ لطیف ہیں, چھپی ہوئی طریقے سے جو رحمت چل رہی ہے, یہ اندر چل رہا ہے, ڈائجیشن کا سسٹم چل رہا ہے, ہارٹ بیٹ چل رہی, بلڈ پمپ ہو رہا ہے, برین فنکشن کر رہا ہے, تمام چیزیں لطیف ہیں. اللہ تعالیٰ چھپا کے رحمت کر رہے ہیں. اگر برین بند کر دیے, ہارٹ بیٹ بند کر دیے, ڈائجیشن ختم کر دیے, یہ کون کرا رہا ہے؟ یہ کس کے قانون کے تحت ہو رہا ہے؟ دکھ کے نہیں آ رہا ہے, یہ اندر ہو رہا ہے. تو یہ صفت ایسی ہے جس کو لطیف بولتے ہیں. لہو ما فی السماوات و ما فی الارض, جو کچھ آسمانوں اور زمین میں ہے اس کا ہے. اب ایک بات سمجھ میں آ گئی, اس کا مطلب یہ میرا آپ کا کچھ بھی نہیں ہے. یہ بات ہم کو سمجھنا ضروری ہے. جیسا ان اللہ علی کل شیء قدیر, بے شک اللہ تعالیٰ ہر چیز پہ قادر ہے. اب یہ بات سمجھ میں آ گئی کہ میں کوئی چیز پہ قادر نہیں ہوں, اللہ تعالیٰ ہی جو ہے ہر چیز پہ قادر ہے. اس طریقے سے لہو ما فی السماوات و ما فی الارض, جو کچھ آسمانوں میں اور جو کچھ زمین میں وہ اللہ تعالیٰ کا ہے. تو میرے پاس جو کچھ ہے اللہ کا دیا ہوا ہے, بھائی جسم ہے, جان ہے, حیات ہے, علم ہے, حکمت ہے, جو بھی ہے وہ اللہ تعالیٰ کی دین ہے, میرا اپنا کچھ ہے ہی نہیں. آپ زندگی بھر سوچ کے دیکھیے کہ آپ کا کیا ہے. آپ کا, آپ بلا وجہ بول رہے ہیں میرا گھر ہے, مر گئے تو جو ہے کوئی اور گھر لے لیتا, کچھ بھی چلے جاتا. کیا میں بار بار ریپیٹ کرتا ہوں, میں ریٹائرمنٹ کے وقت جو ہے وہ سٹورز والے آ گئے تو جب سمجھ میں آیا زندگی کی کیا ہوا ہے. اب لوگ بولتے تھے صاحب وہ انیس صاحب کے کمرے کا وہ میز ذرا صاف کرا دو, ان کا میز صاف کرا دو, ان کی کرسی جو ہے صاف کرا دو, ان کا وہ اے سی ایسا کرا دو. اب ہم ریٹائر ہو گئے تو سب لے کے چلے گئے, تو ہمارا رہا ہی نہیں, وہ تو سٹور والوں کا ہے, وہ تو آفس کا ہے. تو اس طریقے سے جان بھی اس کی ہے, علم بھی اس کا ہے, حکمت بھی اس کی ہے, ہدایت بھی اس کی ہے. کون سی چیز آپ کی ہے؟ کوئی ہر چیز. یہ بات سمجھنا ہے کہ یہ بار بار جو ریپیٹ ہوا ہے ایسا بے معنی نہیں ہے. لہو ما فی السماوات و ما فی الارض, ان اللہ لہو الغنی الحمید, اور بے شک اللہ تعالیٰ غنی ہے. اب یہ بولتے کہ بھئی رچ کے معنوں میں غنی آتا ہے, انڈیپینڈنٹ ہیں. دو اسماء ہیں غنی اور صمد, فرق کیا ہے اس میں؟ غنی از انڈیپینڈنٹ, صمد سم ون آن ہوم آل ڈیپینڈ. اللہ تعالیٰ کسی پہ ڈیپینڈ نہیں کرتے, انڈیپینڈنٹ ہے, خود مختار ہے. اللہ تعالیٰ صمد ہے, مطلب یہ ہے کہ ہر چیز جو ہے اللہ تعالیٰ پہ ڈیپینڈ کرتی ہے. یہ دو چیزیں ہیں. اور پھر اس کے بعد میں کہا کہ حمید ہے, ان کی تعریف کی گئی ہے, ان کا شکر ادا کر دیا گیا ہے. ساری آسمان اور زمین ان کی تعریف میں مسبح للہ ما فی السماوات و ما فی الارض، جو کچھ آسمانوں میں اور جو کچھ زمین میں وہ اللہ تعالیٰ کی تعریف بیان کرتا ہے. ہم کیا تعریف بیان کریں گے؟ اپنے ایگزسٹنس سے تعریف بیان کرتے ہیں. بھئی پہلا فین اگر جب انوینٹ ہوا ہوئیں گا لوگ بولے ہوئیں گے بھئی کیا خاص بات ہے، دیکھو وہ بلا وجہ لوگ وہ کھینچتے تھے پردے ہوا کے واسطے، آن کرے پنکھا آ رہا. تو یہ پہلی دفعہ غور کرے تو بات معلوم ہوگا نا. تو یہاں جو ہے پوری کائنات پہ اگر دیکھیں تو معلوم ہوا ہے کہ اس پریز وردی انہی کی تعریف ہونے کی ہے، تعریف کے قابل ہے. الم ترى ان اللہ سخر لکم ما فی الارض، کیا تم نے غور نہیں کیا کہ زمین میں جو کچھ ہے اللہ تعالیٰ نے تمہاری ماتحتی میں دے دیا، تمہاری خدمت میں لگا دیا، گریویٹی ایسی کنٹرول کیا کہ آپ چل پھر سکتے ہیں، گریویٹی بڑھا دیتا تھوڑی، اٹھ ہی نہیں سکتے تھے، میں گھر کو پہنچے ہی نہیں، بولے نہیں مسجد کو گئے، وہاں مسجد کی گریویٹی بڑھا دیے، بولتے کوئی بھی نہیں اٹھ سک رہے ہیں، چپکے ہوئے ہیں، گریویٹی کم کر دیتا، مسجد کو کہتے تھے پورے جا کے چھتوں کو لگ کے سراں پھوڑ لیے ہوئے، گریویٹی کم ہو گئی مسجد کی، تو بیلنس گریویٹی رکھا. ایٹماسفیئرک پریشر ہے، چاند پہ اسپیس سوٹ اس لیے پہن کے جاتے ہیں کہ اگر وہ پریشرائز سوٹ نہ پہنے تو نسیں پھٹ کے جو ہے بلڈ باہر فلو ہونے لگے. تو ایٹماسفیئرک پریشر ایک خاص اندازے کا رکھا، آکسیجن کا ایک لیول رکھا، 1/5 آکسیجن ہے، 4/5 جو ہے نائٹروجن وغیرہ ہے. اگر 4/5 آکسیجن لگ جاتا تو سانس لیتے ہی جل جاتے تھے، کمبشن ہو جاتا تھا سانس، اتنا آکسیجن ہو جاتا تھا. پھر اس کے بعد میں بارش برسائی، بارش بھی زمین سے وابستہ ہے، جانور بنائے، پھل بنائے، یہ تمام پانی بنایا پینے کے لیے، ہر چیز جو ہے زمین کی جو ہے تمہارے لیے مسخر کر دیا. اور پھر ولفل کی تجریف البحری بھی امری، اور یہ جو کشتیاں ہیں اس کے حکم سے پانی میں جو ہے سمندر میں چلتی ہیں. اس کا حکم کیا ہے؟ لا ہے اس کا حکم، پرنسپل آف آرکیمیڈیز جس کو آپ بول رہے ہیں. ہم بیوقوف ہیں، لا آف نیوٹنز لا آف گریویٹیشن بولتے ہیں، اس کے باپ کا لا ہے، دیٹس اللہز لا آف گریویٹیشن وچ واز ڈسکورڈ بائی نیوٹن. پرنسپل آف آرکیمیڈیز از اللہز پرنسپل وچ واز ڈسکورڈ بائی آرکیمیڈیز. تو کیا پرنسپل ہے پرنسپل آف آرکیمیڈیز؟ کہ بھائی پانی میں اگر کوئی آپ کٹوری ڈالیں تو پانی ڈسپلیس ہوتا، تھوڑا کتنا پانی ڈسپلیس ہوتا، جتنا پانی ڈسپلیس ہوتا اتنا وزن وہ کٹوری لے سکتی ہے. 1 روپی کا بلا ڈالے، 2 روپیز کا ڈالے، 3 روپیز ڈالتے ڈوب گیا، بس اتنے ویٹ کا پانی ڈسپلیس ہوا تھا. تو کشتی کا پرنسپل یہی ہے جس کو پرنسپل آف آرکیمیڈیز بولتے ہیں. تو پانی کی وسکوسٹی، پانی کی ڈینسٹی، یہ پرنسپل آف آرکیمیڈیز، یہ کس کا بنا ہوا ہے؟ اس کے امر سے. امر کیا ہے؟ لاز آف نیچر ہے. ہم بیوقوف ہیں جو سمجھ نہیں سکے، یا قرآن کی اس اصطلاح کو نہیں سمجھ سکے. امر کیا ہے؟ معاملہ ہے، اللہ تعالیٰ کے افیئرز ہیں، اور امر جو ہے اللہ تعالیٰ کا حکم ہے، اور لاز آف نیچر از نتھنگ بٹ آرڈرز آف اللہ تعالیٰ. گریویٹی از این آرڈر آف اللہ تعالیٰ. زمین کو حکم ہے کہ بس اتنی کشش سے کھینچ، یہ امر ہے. تو یہ لگا دیا. پھر اس کے بعد میں کہا کہ وہ یمسک السماء ان تقع علی الارض الا باذنہ، اور وہ آسمانوں کو تھامے ہوئے ہیں کہ زمین پہ نہ گرے سوائے اس کی اجازت کے. اب یہ تھامنے کا کیا طریقہ ہے؟ ریسیشن آف ویلوسٹیز ہو، گیلیکسیز ہو رہا ہے، گیلیکسیز جو ہے ایسا بیرونی طرف پہ چلے جا رہے ہیں، پورا ایک دم فری نہیں جا رہے، گریویٹی ان کو کھینچ رہی ہے، بیلنس ہے دونوں میں، اس طریقے سے تھامے ہوئے ہیں. گریویٹی بڑھ جائے گی، قیامت آ جائے گی. گریویٹی کم ہو جائے گی، دا یونیورس ول گیٹ لاسٹ. پھر اس کے بعد میں یہ پلانیٹری سسٹم ہے، سینٹریفیوگل فورس ہے، پلانٹس باہر نکل جانا چاہ رہے ہیں، جیسا پتنگوں کے سیزن میں بچے جو ہے دو تاگے پہ پتھر باندھ کے پھراتے ہیں ایسا. تو پتھر کا یہ ٹینڈنسی رہتی کہ وہ تاگے سے نکل جائے، لیکن یہ بچے کے ہاتھ اس کو کھینچا ہوا رہتا ہے، سینٹریپیٹل فورس ہے. تو ساری کائنات کو کیسے تھامے ہوئے ہیں؟ سینٹریفیوگل فورس اور سینٹریپیٹل فورس میں بیلنس کر دیا. کون کیا ہے؟ امریکہ کیا، امریکہ کا پریزیڈنٹ کیا، یورپین نیشنز کرے مل کے پورے، کون کر رہا ہے؟ ان کو تو ابھی دم بھی نہیں معلوم کیا کیا ہو رہا ہے، ایک ایک چیز ڈسکور کرتے چلے جا رہے ہیں کہ ہاں یہ اور ایک ایک گیلیکسی، اور کہیں پلانٹس ملے، اور کہیں ایسا ہوا. تو اللہ تعالیٰ اپنا بتا رہے ہیں، پتہ بتا رہے ہیں کہ مجھے سمجھنے کی کوشش کرو. ان اللہ بالناس لرؤوف رحیم، اور بے شک اللہ تعالیٰ انسانوں کے لیے رؤوف ہے اور رحیم ہے. رؤوف کے معنی کیا ہوتا ہے؟ رعوف کے معنی ہوتے ہیں کہ کسی کو نقصان سے بچانے والا، رحمان کے معنی ہوتے ہیں کسی کو فائدہ پہنچانے والا، بینیفیسنٹ، اور رعوف کے معنی ہوتے ہیں کسی کو نقصان سے بچانے والا، اور رحیم ہے ترس کھانے والا. ہماری حیثیت ہی کیا ہے؟ ہم پہ ترس کھا کے ہم کو نقصان سے بچاتے رہتا ہو، وہی بچاتا، ہم کو پتا بھی نہیں چلتا، وہ ایسے احساس ہو جائے اس کا. وَهُوَ الَّذِي أَحْيَاكُمْ ثُمَّ يُمِيتُكُمْ ثُمَّ يُحْيِيكُمْ، وہی ہے جو تم کو حیات دیتا ہے، پھر تم کو مار ڈالتا ہے، پھر تم کو حیات دیتا ہے. تو اب یہاں پہ مطلب یہ ہے کہ ہم ایک مردہ کنڈیشن میں تھے، ماں کے پیٹ میں آئے، حیات آئی، پیدا ہو کے یہاں آئے، پھر یہاں مر جائیں گے انشاءاللہ، اس کے بعد میں انشاءاللہ پھر اٹھائے جائیں گے. تو حدیث میں اس کا ایکسپلینیشن آیا کہ آدمی کو جو دفن کیا جاتا یا جلایا جاتا تو اسپائنل کارڈ کا جو نیچے کا حصہ ہے وہاں ریڑھ کی ہڈی میں، وہ وہاں ایک بون ہوتی ہے جو نہ سڑتی ہے نہ گلتی ہے، جیسا ایروپلین میں بلیک باکس ہوتا، ایروپلین کا ایکسیڈنٹ ہو گیا، وہ بلیک باکس میں پورا انفارمیشن ریکارڈ ہو گیا. تو جب قیامت آئے گی تو اس وقت جیسا بین سے جھاڑ اگتا ہے، وہ ریڑھ کی ہڈی کے اس ٹکڑے سے انسان اگیں گے، کھڑے رہیں گے جہاں جہاں دفن تھے، جہاں جہاں جلائے گئے تھے، جو بھی ہے ان کا پورا مادہ جمع ہوگا اور وہ اٹھیں گے. تو وہی جو ہے زندہ کرے گا، ان الانسان لکفور، اور بے شک انسان جو ہے ناشکرا ہے، انکار کرنے والا ہے انسان، ناشکرا ہے. شکر کرنے کو ٹائم ہی نہیں ہے اس میں. وہ تمام اللہ تعالیٰ کی جو مہربانیاں ہیں اس پہ غور کرے تو شکر کرے نا، غور کرنے کو ہی ٹائم نہیں ہے. میں جیسا بار بار مثال دیتا ہوں بغیر نام لیے کہ میرے پہچانے کے کوئی صاحب تھے، پھر قرآن پڑھنے کے لیے بولے تو بولتے تھے صاحب ٹائم کہاں ملتا، دن بھر دفتر میں رہتے ہیں، شام ہوتے کلب چلے جاتے ہیں، آ کے تھک جاتے ہیں، سو جاتے ہیں، وقت کہاں ملتا ہے قرآن پڑھنا. وہ اللہ میاں ان کا ایکسیڈنٹ کرا دیے، پلنگ پہ لیٹے ہوئے تھے، کہ دیکھنے گیا میں تو بولے بھائی ایک کام ہو گیا، بولے لیٹے لیٹے میں وہ قرآن کا ترجمہ پڑھ لیا پورا. بولا یہ کرم ہے اللہ تعالیٰ کا، آپ کھڑے رہ کے نہیں پڑھے تو لٹا کے پڑھا دیا، مگر پڑھا دیا آپ کو. تو وقت ہی نہیں ہے پڑھنے کے واسطے، تو جب تو معلوم ہوگا شکر کرے گا جب. لِکُلِّ اُمَّتٍ جَعَلْنَا مَنسَکًا هُمْ نَاسِکُهُ فَلَا يُنَازِعُنَّكَ فِي الْأَمْرِ، اور ہم نے ہر امت کے لیے ان کے عبادت کے طریقے بتا دیے جس پہ وہ چلتی ہے. تو یہ آپ کو اس معاملے میں آپ سے بحث نہ کرے، یہاں امر کے معنی معاملے کے، ہر امت کو. جیسا ہمارا جمعے کا دن ہے اہتمام کا، یہودیوں کا جو ہے ہفتے کا دن ہے، کرسچنز کا اتوار کا دن ہے، سنڈے کا، ان کے جو بھی طریقے ہیں. لیکن یہ ہے کہ عیسیٰ علیہ السلام اور موسیٰ علیہ السلام کے زمانے میں کوئی مجسموں کی پوجا نہیں کرتا تھا، یہ بات کی بات آ گئی. تو بولے اس میں جو ہے ان سے تنا، ہر ایک کو ہم ان کے مناسک بتا دیے ہیں، صحیح مناسک پیغمبروں کے زمانے میں بتا دیے گئے تھے، ان سے بحث مت کرو. اب ہمارا طریقہ کیا ہونا ہے؟ ودو الی ربک، اور تم دعوت دو اپنے پالنے والے مالک کی طرف. تبلیغ کا جو طریقہ ہے غیر قوموں کا وہ یہ ہے کہ ہم ان کو اللہ تعالیٰ کی طرف دعوت دیں، اور دعوت کے لیے وہ پریکٹس بیفور پریچنگ ضروری ہے. پریچنگ وداؤٹ پریکٹس جیسا ہم لوگ کر رہے ہیں اس کا کوئی اثر نہیں ہے. آپ کی زندگی کو دیکھ کے لوگ متاثر ہونا انڈیویجول لیول پر اور کمیونٹی لیول پہ کہ بھئی اسلامی حکومت میں کیا بہترین زندگی گزر رہی ہے. جیسا اللہ کے فضل سے آج بھی آپ بول سکتے ہیں کہ سعودی عربیہ has got the minimum crime rate in the world just due to capital punishment. جو قرآن اور حدیث میں بات آ رہی ہے جس کے خلاف آپ کام کر رہے ہیں، لیکن کئی نیشنز اس کو ایڈاپٹ کرتے چلے جا رہے ہیں کہ ہاں بھائی یہ ضروری ہے. تو نمونے بننا ہے ہم کو، نمونے بن کے جو اللہ تعالیٰ کی طرف بلانے کا ہے. انکا علی ہدی مستقیم، یہ اللہ رسول اللہ صلی اللہ علیہ وسلم کو بہت بڑا سرٹیفکیٹ دیا جا رہا ہے کہ بے شک آپ یعنی سیدھے راستے پہ جو ہے یعنی ہدایت پائے ہوئے ہیں، آپ گمراہ نہیں ہیں، آپ سیدھے راستے پہ جو ہے چل رہے ہیں. وہ ان جادو لکا فقل اللہ عالم بما تعملون، اور اگر یہ آپ سے جھگڑا کریں تو آپ کہہ دیجئے کہ اللہ زیادہ جانتا ہے جو کچھ تم کرتے ہو، تمہارے عمل کو اللہ تعالیٰ زیادہ جانتا ہے. اللہ یحکم بینکم یوم القیامت فیما کنتم فی تختلفون، یعنی قیامت کے دن اللہ تعالیٰ تم لوگوں میں فیصلہ کر دے گا جن معاملوں میں تم اختلاف کرتے ہو. اب تو ہمارے سے بحث مباحثے کر رہے ہیں، تم صحیح میں صحیح ہے صحیح، आपस के भी मामले हो रहे, क़यामत के दिन ये सब सामने आ जाएगा। ये हमारे पास भी 73 फिरक़े हैं, 73 फिरकों में भी बहस है कि कौन सही है कौन गलत है, तकारीर होते हैं, किताबें लिखी जाती हैं कि इन्हों गलत है हम सही है, ऐसा है वो, क़यामत के दिन मालूम हो जाएगा। अब अहादीस से जो बात साबित होती है वो यही है कि वही फिरका करेक्ट है जो कुरान और हदीस की इताअत करता है, कुरान पे वैसे ही अमल करता है जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया, वही फिरका करेक्ट है। तो क़यामत के दिन जो है ये बातें जो है साफ होके आ जाएंगी सामने। अलम तालम अन्नल्लाह यालमु मा फिस समा समाई वल अर्द, क्या तुम नहीं जानते कि अल्लाह ताला जानता है जो कुछ आसमानों और जमीन में है। इन ज़ालिका फी किताब, बेशक ये हर चीज रिकॉर्ड में लिखी हुई है, किताब में लिखी हुई है। इन्ना ज़ालिका अलल्लाही यसीर, और बेशक ये अल्लाह ताला पे बड़ा आसान है। ये बड़ी इंपॉर्टेंट साइंटिफिक पॉइंट है, इसको समझने की कोशिश कीजिए। देखिए ये बता रहे हैं कि अलम तालम अन्नल्लाह यालमु मा फिस समा वल अर्द, आसमान और जमीन में जो कुछ है अल्लाह ताला जानता है, वो किताब में लिखा हुआ है। तब हदीस में बात आती है कि अल्लाह ताला ने कायनात को पैदा करने के 50,000 साल पहले तकदीर लिख दी कायनात। अब उसको कुरान की जो अल्फाज आए हैं उसको लौहे महफूज भी कहा है, किताब मकनून भी कहा है, उम्मुल किताब भी कहा है। तब मेरे पास तो बाज़ाब्ता एक शीट लिखा हुआ है, उसमें क्या क्या चीजें लिखी हुई हैं, तमाम मेटीरियल चीजें, तमाम हादसे, तमाम खवानीन, तमाम एब्स्ट्रैक्ट चीजें, यहां तक के जज्बात और ख्यालात क्या होंगे ये भी लिखे हुए। एवरीथिंग इज पेन डाउन। इस मस्जिद में कितने पंखे हैं, कितने ट्यूबलाइट्स हैं, कितनी जानिमाजें हैं, कितने लाउड स्पीकर हैं, हर चीज जो है वह मस्जिद के रिकॉर्ड में जो है लिखी हुई है। आप किसी भी दफ्तर में चले जाइए, वहां इन्वेंटरी होती है ऑफिस की, इतना फर्नीचर है, इतने कुर्सियां हैं, इतने मेज हैं, इतने खराब हो गए, इतने हराज कर दिए। तो अल्लाह ताला की इतनी बड़ी कायनात में ऐसी बात नहीं, तो हर चीज लिखी हुई है। अब यहां एक बड़ा साइंटिफिक पॉइंट मिल गया, मैं समझता हूं मेरे पास उसके आर्टिकल का जीरोक्स है। द यूनिवर्स इज ए बिग कंप्यूटर, टाइटल उसका था, छोटा आर्टिकल आया था, द यूनिवर्स इज ए बिग कंप्यूटर, ये यूनिवर्स एक बहुत बड़ा कंप्यूटर है। तो उसमें यह लिखा हुआ था कि द यूनिवर्स इज प्रोसेसिंग ए प्रोग्राम। कौन सा प्रोग्राम था? लौहे महफूज में जो प्रोग्राम लिखा हुआ है वो यूनिवर्स प्रोसेस कर रही है। कैसा प्रोसेस कर रही है जरा समझने की कोशिश कीजिए आप। मेरे वजूद के लिए जमीन जरूरी है, बगैर जमीन के मैं नहीं रह सकता। जमीन के वजूद के लिए प्लैनेटरी सिस्टम जरूरी है, ये प्लैनेटरी सिस्टम के लिए मिल्की वे गैलेक्सी जरूरी है, ये गैलेक्सी के लिए लोकल ग्रुप ऑफ गैलेक्सी जरूरी है, उसके लिए सुपरा ग्रुप ऑफ गैलेक्सी जरूरी है, उसके लिए एक्सपेंडिंग यूनिवर्स जरूरी है। ये पूरे लिंक्ड है यहां से वहां तक, द होल यूनिवर्स इज लिंक्ड, दिस इज अंडर ए प्रोग्राम। तो हमारा आर्ग्यूमेंट ये है कि व्हेन यू हैव एक्सेप्टेड ए प्रोग्राम, एग्जिस्टेंस ऑफ ए प्रोग्राम, व्हाई डोंट यू एक्सेप्ट ए प्रोग्रामर? हाउ कैन देयर बी ए प्रोग्राम विदाउट ए प्रोग्रामर? तो हमारे जो साइंसदान हैं बड़े बड़े, जो इंटरनेशनल लेवल का जो है काम करते हैं, उनके लिए उनको ये दावत है। तो भाई वो लोग उन वो लेवल के जवाब के जवाबात दे सकते हैं। आप ये मान लिए तकदीर है, बल्कि मान लिए ह्यूमन जीनोम। एक दो तीन साल पहले बहुत हंगामा चला था, इंसानों की तकदीर बोले तो बोलते हैं क्या मियां तकदीर के बात करते बोले। अब मालूम हुआ कि डिजीजेस भी जेनेटिक है, कब आएंगा, कब जाएंगा, कब मरेंगा, इवन देयर इज अ जीन ऑफ डेथ जो अलार्म की तरह उस वक्त एक्टिव हो जाता है और आदमी मर जाता है। तो जो कुछ कुरान और हदीस में बात आ रही है पूरा साइंटिफिक आपके पास इंफॉर्मेशन पूरा मिल रहा है। आप प्रोग्राम को एक्सेप्ट कर लिए हैं कि एक प्रोग्राम है जिसके तहत से पूरी कायनात चल रही है, तो बोले देयर इज ए प्रोग्रामिंग इंटेलेक्ट, बोले तो दैट प्रोग्रामिंग इंटेलेक्ट इज अल्लाह ताला। ये हमारे लिए छोड़ दिया कि भाई आओ, तुम आओ ये फील्ड में आओ और कोशिश करो इस बात को समझाने की, बस अल्लाह ताला तौफीक दे हमको। वो याबुदूना मिन दूनिल्लाहि मा लम यनज़िलु बिही सुल्तानु व मा लैसा लहुम बि इल्म व मा लिज़ालिमीना मिन नसीर। और ये अल्लाह के अलावा ऐसी चीजों की जो है غلامی کرتے ہیں, یعبدون غلامی کرتے ہیں, جس کے بارے میں اللہ تعالیٰ نے کوئی سند ہی نازل نہیں, کوئی اتھارٹی نہیں. بھائی کسی سے اگر آپ پوچھے کہ بھائی فلانی چیز کی جو ہے پوجا کیوں کرتے ہو, پرستش کیوں کرتے ہو, کہاں لکھا ہوا ہے, کس نے کہا ہے, تو ان کے پاس کوئی اتھارٹی نہیں ہے, کسی کے پاس اتھارٹی نہیں. یا ہمارے چند فرقوں سے آپ پوچھے کہ بھائی یہ قرآن اور حدیث سے ہٹ کے, اللہ سے ہٹ کے دوسروں سے کیوں مانگتے ہو, کہاں لکھا ہوا ہے, کوئی آیت قرآن کی کوئی ضعیف سے ضعیف حدیث بتائیے, کہیں کہیں بھی نہیں ہے. تو پھر جب اللہ تعالیٰ نے اس کی سند ہی نہیں پیدا کی ہے, تو پھر جسٹیفیکیشن کیا ہوگا, کیا جواب دیں گے آپ, کس کو بلیم کریں گے آپ. تو یہاں بات سمجھ میں آ رہی ہے کہ وبال ظالمین, اور یہ جو ظلم کرنے والے ہیں, ناانصافی کرنے والے ہیں, قرآن اور حدیث کے خلاف جو چلنے والے ہیں, ان کے لیے کوئی جو ہے مددگار نہیں ہوگا. وہ ایزا تتلا علیہم آیاتنا بینات تعرف فی وجوہ الذین کفروا المنکر, اور جب ہماری آیات سمجھائی جاتی ہیں لوگوں کو جو لوگ کفر کرتے ہیں, ان کے چہرے پہ آپ جو ہے انکار دیکھ لیں گے. آپ قرآن پڑھتے جو ہے, تو یہ تو غیر مسلموں کی بات ہے, بس اللہ معاف کرے بعض مسلمانوں سے بھی یہ تجربہ ہوا. آپ ادھر ادھر کی باتیں کرو, پکچروں کی باتیں کرو, پولیٹکس کی بات کرو, کرپشن کی بات کرو, بڑے اب سب باتوں میں لا کے ذرا قرآن حدیث کی بات کرو, صورت کا رنگ بدل جاتا ہے. اللہ سے ہٹ کے کوئی بھی ذکر کر لو, اللہ کا ذکر مت کرو, قرآن سے ہٹ کے. ایک صاحب بولے, وہ اکبر اعظم پہ بولے کوئی کتاب آئی ہے لکھی ہوئی ہے, اگر آپ وہ کتاب نہیں پڑھے ہیں تو کچھ نہیں پڑھے ہیں. بولا قرآن بھی نہیں پڑھے. ارے کیا حضرت ہر چیز میں قرآن لا لیتے ہو, یہ ہمارا مزاج بن گیا ہے, پڑھے لکھے لوگوں کا بول رہا ہوں میں. تو یہاں یہ بات آ رہی ہے کہ جب قرآن کی آیتیں جو سمجھاتی ہیں ان کافروں کے سامنے پڑھی جاتی ہیں, تو ان کے چہرے پہ آپ انکار دیکھ لیتے ہیں, پسند نہیں کرتے اس کو. یکادونا یستون باللذین یتلون علیہم آیاتنا, یعنی قریب ہے کہ وہ حملہ کریں ان لوگوں پہ جو ہماری آیتیں پڑھتے ہیں, اتنا چڑھتے ہیں کہ حملہ کرنے کے لیے, جملوں سے تو حملہ کر ہی دیتے ہیں, آپ کو اور کوئی کام نہیں حضرت, بیٹھے کی جو ہے دین کے باتیں شروع کر دیتے ہوئے, بیٹھے کی قرآن, اور کچھ کام نہیں ہے دنیا میں, دوسرے کام نہیں ہے.